نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقهوا قولي. اللہ تعالیٰ کی توفیق اور اس کی رحمت سے صحیح بخاری کا اگلا سیشن شروع کریں گے. کتاب الایمان یعنی ایمانیات ہی ٹاپک ہے ہمارا. باب نمبر 26 الدین یسر دین آسان ہے اور حدیث نمبر 37 یعنی 37 ہے. آئیے دیکھتے ہیں کہ اس حدیث میں ہمارے لیے کیا ہے اور ہر بات کو سنتے پڑھتے وقت آپ اور میں اپنے آپ کو خوش قسمت تصور کریں کہ نبی صلی اللہ علیہ وسلم کی زبان مبارک کے موتی ہم چنیں گے. تو پہلے تو ذرا ٹاپک کو دیکھتے ہیں الدین یسر. اگر آپ بک میں دیکھ رہے ہیں تو عربی کی سائٹ پہ دین کے ساتھ الدین لکھا ہوا ہے. یہ وہی لفظ ہے جو ہم سورۃ البقرہ کے آغاز سے پڑھتے ہیں مالک یوم الدین. مجھے کبھی بھی ان دونوں کا فرق نہیں پتہ چلتا تھا کہ وہاں ہم کہتے ہیں مالک یوم الدین بدلے کے دن کا مالک رائٹ اور دوسری طرف ہم یہ لفظ بولتے ہیں دین دین اسلام. دو مختلف چیزیں ہیں نا. وہاں لفظ بدلا ہے ادھر لفظ اسلام ہے. جب سورۃ بقرہ پڑھی اور آیت دین پہ پہنچ گئے جو بالکل سورۃ بقرہ کی آخری آیتوں میں سے ہے تو وہاں ہم نے آیت دین پڑھی تو دین کا مطلب ہمیں قرض سمجھ آیا. لیکن وہی بات ہے کہ تھوڑا علم انسان کو پریشان کرتا ہے پھر آہستہ آہستہ انسان کو جب مختلف اینگل سمجھ آتے ہیں. تو جب آج ان ساری چیزوں کو جمع کیا تو یہ سب ایک ہی چیز ہے. کیسے؟ دیکھیے لفظ دین دان یا دین دینن سے ہے. اب اس کا معنی کیا ہوتا ہے؟ پورے کا پورا چکانا. قرض کے لیے جب یہ لفظ آتا ہے اب اس کی تفصیلات میں نہیں جائیں گے لیکن قرض وہ ہے جس کو چکانا ہوتا ہے. ٹھیک ہے. ایک لفظ قرض بھی عربی کا ہی ہے لیکن دین الگ ہے. قرض وہ ہوتا ہے صرف قرض. دین وہ ہوتا ہے جس میں وقت اور گواہ سب موجود ہوں یعنی پورا پروٹوکول ہو. اب اس کو جب ہم لیتے ہیں قیامت کے دن یعنی یوم الدین پہ تو قیامت کا دن کیا ہے؟ جو لوگوں کو ان کے پورے پورے حق دلائے گا. یعنی فَمَنْ يَعْمَلْ مِثْقَالَ ذَرَّةٍ خَيْرًا يَرَهُ اور شَرًّا يَرَهُ. تو اس بات کو سوچیں تو قیامت کے دن کیا ہوگا؟ جو کچھ بھی اس دنیا میں میں نے کیا ہوگا وہ پورے کا پورا مجھے ملے گا. اب چلتے ہیں اس لفظ کو دین پر. میرا خیال ہے اگر آج آپ کو مجھے یہ تفصیل سمجھ آ گئی تو ہم اپنے اسلام پہ فخر کریں گے. اسلام کون سا دین ہے جس نے ہر ایک کو اس کے حق پورے کے پورے دے دیے؟ ہمیں کتنی خوشی ہونی چاہیے اس بات کو سن کر کہ ہمارا دین کسی پہ ظلم اور زیادتی کرنے والا دین نہیں ہے. تو آج اگر آپ اس بات کو سمجھیں تو خلاصہ کیا ہے کہ دین ہر حق والے کو اس کا حق دیتا ہے. اسی لیے آپ کہتے ہیں کہ اسلام کو دین فطرت کہتے ہیں. نیچرل ریلیجن ہے. جو ہماری فطرت چاہتی ہے نا وہی اسلام ہم سے مانگتا ہے. اللہ تعالیٰ نے ہمارے اوپر کوئی ایسی چیز فرض نہیں کی کہ جس کو کرنے کو ہماری طبیعت نہ چاہے. مثلا اگر دیکھیے کہ شراب حرام ہے تو فطرت بھی اس کو برا کرتی ہے. دنیا کا ہر اخلاق ہر مذہب اس کو برا کہتا ہے. ٹھیک ہے. اسی طرح دیکھیں چوری کرنا جھوٹ بولنا جوا کھیلنا یہ چیزیں دین نہیں پسند کرتا تو فطرت بھی نہیں ان کو پسند کرتی. اس کے برعکس نیکی کرنا مثلا صدقہ کرنا خیرات کرنا لوگوں کو دینا اسلام اس کو پسند کرتا ہے تو فطرت بھی اس کو پسند کرتی ہے. تو لہٰذا الدین دین اسلام مراد ہے. اگلا لفظ دیکھیے گا یسر آسان ہے. لفظ یسر یا سین را سے ہے. ہمارے یہاں اس سے ملتے جلتے لفظ ذرا ڈھونڈیے کیا. اب آپ سوچیں یہ لفظ تو بڑے مشکل ہیں ہمیں تو آتے نہیں. بالکل آتے ہیں. آپ میں سے کسی کے بیٹے کا نام یاسر ہو سکتا ہے بھائی کا ہو سکتا ہے باپ کا ہو سکتا ہے. ٹھیک ہے. تو یاسر آسانی کرنے والا اسی سے لفظ یسر اور سورۃ دوحا میں آتا ہے فإنما العسر یسرا. ٹھیک ہے. تو دین آسان ہے. اب یہ کیسا آسان ہے؟ بہت سارے لوگوں نے اس حدیث کو بہت ہی اپنی مسند سے انٹرپریٹ کیا. تو آئیے ذرا حدیث دیکھیں پھر اس میں سے ہم دیکھیں گے کہ دین کس چیز کو آسان کہتا ہے. میرے سامنے روایت موجود ہے میں آپ کے سامنے پڑھوں گی اور اس کا لفظ بہ لفظ ترجمہ کروں گی. آپ لوگوں کو جو لفظ نیا لگے آپ اس کو اپنی بک کے نیچے لفظی ترجمے کے طور پہ نیچے لکھ سکتے ہیں. حدیث ہے حضرت ابو ہریرہ رضی اللہ عنہ سے وعنہ رضی اللہ عنہ. کیونکہ پچھلی حدیث حضرت ابو ہریرہ سے چل رہی ہے تو لہٰذا ان کا یہاں نام نہیں آیا. یعنی حضرت ابو ہریرہ سے روایت ہے ان نبی صلی اللہ علیہ وسلم قالا بے شک نبی صلی اللہ علیہ وسلم نے فرمایا. اب یہاں بریکٹ سے اللہ کے نبی کی زبان مبارک کے موتی ہیں کیا؟ ان الدین بے شک دین یسرن آسان ہے ولن ہرگز نہیں یشادہ کوئی شدت برتے گا الدین دین میں احدن کوئی ایک الا مگر غلبہ ہو وہ غالب آ جائے گا اور اس پر. ہو کون ہے ادھر؟ الدین کہ جو اسلام کے معاملے میں سختی کرے گا دین اس پر غالب آ جائے گا، مطلب یہ کہ وہ اس کو نبھا نہیں سکے گا، کچھ دن کے بعد وہ اس کو چھوڑ دے گا، تو کیا کرو؟ فسددو، فسددو بس بیچ کا راستہ اختیار کرو. کیا مطلب؟ کہ دین کے معاملے میں ایکسٹریمز پہ نہ جاؤ، بالکل ایک کونے پہ نہ چلے جاؤ، نہ اچھے کاموں میں نہ بروں میں، بلکہ مڈل میں رہو، اوسط میں رہو، ماڈریٹ رہو. وقاربو اور قریب ہو جاؤ، یعنی مراد کیا ہے کہ اعتدال کے ساتھ قریب رہو. وابشرو اور خوشخبریاں دو، خوش ہو جاؤ یعنی تم خوشیاں مناؤ، ایسا نہ ہو کہ اس دین کے ساتھ ہی تم دوسروں کو جہنمی کہتے رہو اور ان کے اوپر اس قسم کی باتیں کرتے رہو. اور پھر وستعین بالغدوتی اور مدد مانگو، بالغدوتی صبح کے وقت، والراحتی اور دوپہر کے بعد، وشیئن من الدلجتی اور کچھ وقت رات کا، یعنی عبادت میں حاصل کرو. حدیث بڑی خوبصورت ہے، اللہ سبحانہ تعالیٰ نے اس میں ہمیں ایک صحیح بیلنسڈ مسلم بننا سکھایا. اب اس حدیث کو اگر ہم اپنے سامنے رکھ کے دیکھ لیں، بہت ہی ساری باتیں سمجھ آتی ہیں. یہ حدیث کس کو سمجھ آئے گی؟ بہت غور سے سننے کی بات ہے، کیونکہ اس کو مس انڈرسٹوڈ کرنے کی وجہ سے آج مسلمان کئی گروہوں میں بٹے ہوئے ہیں، اور ہر بندے کو دین کی جو بات اچھی لگتی ہے وہ اس کو ہی ماننا چاہتا ہے. تو سمجھیے گا، کوئی بندہ پہلے دین کی اصل سمجھے گا، اسلام ہے کیا، ایک اللہ، اس کی ملکیت، نبی صلی اللہ علیہ وسلم کے حقوق کیا ہیں، اسلام کن حالات میں اترا، قرآن کی اصل سمجھ جائے گا. جس کو آپ کہتے ہیں کہ ہاؤ ٹو نو ہونا، اسلام کی جب اصل اس کو سمجھ آئے گی تو اس کو دین کی ہر چیز بالکل ویسے سمجھ آئے گی جیسے وہ ہے. لیکن اگر ایک شخص نہ اس نے اسلام سیکھا، نہ قرآن پڑھا، نہ حدیث آپ کی طرح بیٹھ کے سیکھی، نہ اس نے نبی صلی اللہ علیہ وسلم کے صحابہ کی زندگیوں کو پڑھا، اب ہوگا کیا؟ کوئی اسے کہے گا اٹھو نماز پڑھو، چلو بیٹا اٹھو نماز پڑھو. نہیں امی، دین میں آسانی ہے. ایک بیٹی ہے، بچی ہے، کسی کو آپ کہتے ہیں کہ اٹھو بیٹا پردہ کرو یا نقاب کرو یا حجاب کرو، کہ نہ نہ دین میں بہت آسانی ہے، حجاب تو بہت مشکل ہے. بات سمجھیے گا، پہلے لفظ دین کو جو سمجھ چکا ہوگا وہ یسر کو مانے گا. اللہ کے نبی نے کہا کہ دین، دین یسر، دین آسان ہے. یہ جتنی بھی باتیں میں نے آپ کو بتائیں اور اس سے مختلف قسم کی چیزیں، اس کو سمجھ لیں، یہ تو دین ہی نہیں. کبھی آپ کو کوئی کہہ دے کہ دین آسان ہے، کسی کو جو بری لگتی ہے بات اس کو ذہن میں لے آئیں، کسی کو سگریٹ نوشی سے روکیں، شراب سے روکیں. ایون آج اگر آپ لوگوں کو دیکھیے کہ مکس گیدرنگ سے روکیں، گانے بجانے سے روکیں، آگے سے یہی کہتے ہیں دین آسان ہے. تو دین ہے آپ کے پاس جو آسان ہے؟ یہ تو بے دینی آسان ہے. تو یہاں ایک بات یاد کر لیجئے، اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا، خفت الجنت بالمقارح، جنت نفس پہ بوجھ پڑنے والی چیزوں سے ڈھانپ دی گئی، اور جہنم کا کیا حال ہے؟ وخفت النار بالشہوات، جہنم نفس کو پسند آنے والی چیزوں سے ڈھکی ہوئی ہے. کتنی بڑی بات ہے، ہر وہ چیز جو نفس کو اچھی لگے، جو میرا دل چاہے میں کروں. قرآن اس کو شرک کہتا ہے. ابھی ریسنٹلی ہم نے اپنی ایک کلاس سورہ فرقان کی آیتوں میں پڑھ لیا، کیا فرائت من اتخذ الہہ ہواہو، کیا تو نے اس شخص کو دیکھا کہ جو اپنے نفس کو پوچھتا ہے، جو دل چاہتا ہے وہ کرنا ہے، جو دل کرتا ہے نہیں کرتا. تو ساری بات کا خلاصہ کیا ہے؟ جب دین کو اس کی اصل پہ رکھیں گے تو بات سمجھ آئے گی. میں آپ کو اس کی دو مثالیں دے دیتی ہوں، صرف اپنی زندگی میں ہم اس چیز کو اپلائی کیسے کریں اس کو سمجھانے کے لیے. آپ دیکھیے کہ اس کلاس روم میں ہم بیٹھے ہوئے ہیں نا، آپ امیجن کیجئے کہ یہ کلاس روم دین کا کمرہ ہے، ٹھیک ہے، یہ ہمارا دین ہے. اس کلاس روم کے اندر دو طرح کے ماحول بنائے جا سکتے ہیں، یہ سوچ کر کہ باہر بہت سردی ہے، بہت سردی ہے، آپ ٹیمپریچر یہاں 30 تک لے جائیں، 32 پہ لے جائیں. تھوڑی دیر کے بعد کیا ہوگا؟ آپ لوگ بے چین ہوں گے نا، جو آپ نے پتلے سویٹر پہنے ہوں گے آپ وہ اتارنے چاہیں گے، ساکس آہستہ آہستہ اتاریں گے، آپ کو پریشانی ہے. اب جن لوگوں کا یہ روم ہے، جنہوں نے آپ کے لیے سیٹ کیا، وہ کہیں گے نہیں نہیں اس کو گرم کر دو، باہر بہت ٹھنڈ میں آئیں گے. مثال دیتی ہوں، آپ اپنے گھر میں بھی یہ کر سکتے ہیں. اب کیا ہوا کہ آپ بے چین ہیں، اچھا ایک صورت یہ لکھ لی، دوسری صورت کیا ہے کہ باہر ٹیمپریچر 13, 14, 12 ہے، مثال ہے، اور اس روم میں آپ اندر آئیں تو آپ دیکھیں کہ یہاں 5, 6 ہو، بند رہنے کی وجہ سے، خالی ہونے کی وجہ سے، بلکہ وہ کوئی پنکھا لگا دیں، اے سی لگا دیں تو یہ کمرہ ٹھٹھر جائے. اور آپ ان سے پوچھیں یہ کیوں، وہ کہتے ہیں دین تو بھائی مشکلوں کا نام ہے، اس ٹھنڈے روم میں بیٹھے. کتنی دیر آپ اس بہت ٹھنڈے روم میں بیٹھیں گے؟ مجبوری ہوگی تو بیٹھ بھی جائیں گے، یہ الگ بات ہے. ایمان کی گرمی ہو تو نہ گرمی پتہ چلتی ہے نہ سردی، لیکن عموماً طبیعت پہ بوجھ ہے. आप कब मुतमईन होंगे इस रूम में? जब यहाँ टेम्परेचर बिल्कुल, जिसको आप कहते हैं रूम टेम्परेचर, बस इसको समझ लें जिंदगी में। हम सब उन कपड़ों में खुश रहते हैं जो नॉर्मल होते हैं। हम शादियों में चमक वाले कपड़े भी पहनते हैं, अकड़े हुए कपड़े भी पहन सकते हैं, कुछ भी कर लेते हैं। हम खुश नहीं होते, बस ये एहसास हो रहा होता है कि हम अच्छे लग रहे हैं। घर आते ही सबसे पहले क्या पहनते हैं? आसान सा जोड़ा, ढीला सा जोड़ा पहनते हैं। हम बहुत ज्यादा अच्छे कपड़ों में भी और बहुत टाइट और बहुत खराब कपड़ों में भी ज्यादा वक्त नहीं रहते। तो जिंदगी का असूल क्या है? कपड़े पहनने में भी हमेशा वो चीज़ अच्छी लगती है जो जिस्म पे अच्छी फिट हो, नॉर्मल हो, ढीली है ना, बहुत खुली कि आप उसमें घूम जाएं, और ना बहुत तंग के परेशान है। खाने को देख लीजिए, अमूमन आपसे कोई पूछे कि आपको क्या पसंद है तो आप क्या कह देंगे? निहारी पसंद है, कोरमा पसंद है। क्या आप रोज निहारी या कोरमा खा सकते हैं? ये मुश्किल दिन होगा। आप कहते हैं आपको क्या पसंद है, आप कहते हैं मुझे तो सिर्फ दाल चावल पसंद है। वो भी अच्छी बात है, रोज दाल चावल खा सकते हैं। रोज क्या खा सकते हैं? वो आम सादा सा खाना जो कभी सब्जी में आ गया, कभी गोश्त में आ गया, कभी रोटी, कभी चावल। तो बैलेंस जिंदगी रखना, ये है दीन। आज मुसलमानों का ये बहुत बड़ा प्रॉब्लम हो गया है कि वो अपने ही दीन को गैरों की नज़रों से आसान बनाना चाहते हैं। तो याद रखिए, जिस दीन में अल्लाह की हराम करदा चीज़ों को हम हलाल कर लेंगे, वो दीन ही नहीं रहा। सीधी सी बात है, कल अल्लाह और उसका रसूल कह देगा ये तो कोई जाली नोट है, ये दीन मैंने तो नहीं दिया। और आप देखिए कि अगर ये सारी पाबंदियाँ जिसका जिक्र अभी इनडायरेक्टली हो गया बात में, अगर ये सारी ना करनी होती तो इतने कुरान की ज़रूरत क्या थी? तकरीबन 23 साल में दीन दिया गया, कहा गया। फिर तो ये भी लोगों को बड़ा मुश्किल लगा था कि इतने खुदाओं को छोड़कर एक खुदा पे आना। कुरान में पढ़िए सूरह स्वाद की बिल्कुल इब्तदाई आयात में कुफार मक्का का एक पोस्चर अल्लाह सुबहाना तला ने पेश किया कि एक मौके पर अल्लाह के नबी ने सबको दावत पर बुलाया, मोहब्बत में बुलाया, दीन के लिए बुलाया। जब सब आ चुके, आपने खूब खिलाया पिलाया, दावत की, और ये सुन्नत है कि अपने प्यारों को, साथियों को खाने पे बुलाना और इसी बहाने फिर उनको अल्लाह की बात सुना देना। जब सब खा पी चुके, बात हो गई, तो उसके बाद अल्लाह के नबी ने उनसे कहा कि मैं आपसे कुछ कहूँ। खैर, आपने उनको दीन की बात की कि लोगो कूलु ला इलाहा इल्लल्लाह तुफ्लिहून, लोग अल्लाह को एक मानो तुम फला पा जाओगे। ये बात सुनते ही उस दावत में जो बड़े बड़े सरदार टाइप लोग थे ना, इन लीड्स जिसको आप कह सकते हैं, बहुत इन्फ्लुएंशियल और बहुत अपने आप को बड़ा समझने वाले, उनको गुस्सा आ गया। खड़े हुए, कहने लगे क्या हमें ये बातें सुनाने के लिए तूने बुलाया था, और पांव पटकते हुए वहां से चले गए। अल्लाह ताला ने उनके ये एक्शन सूरह स्वाद की इब्तदाई आयतों में लिख दिए, आप जाके पढ़ लीजिएगा। अगर अल्लाह के नबी का ये कहना कि लोगों अपने वक्त के रिवाज, खानदान, बिरादरी के तरीके छोड़कर अल्लाह की मानो, अगर ये जरूरी ना होता कि आसान नहीं है भाई जो जिसका दिल करता है करो, तो इतनी मारे क्यों पड़ी अबू बकर को और इतनी मारे क्यों पड़ी बिलाल को? उमर को तो नहीं पड़ी, वो मारते थे दूसरों को। इब्तदाई दौर में हजरत उमर इस्लाम के इतने खिलाफ थे कि जब कोई इस्लाम पे आता था ये उसको मारते थे। इनकी एक लौंडी थी, मुसलमान हो गई, हजरत उमर मार मार के उसको अधमुआ कर देते थे। फिर तो सारे दीन की बिल्डिंग ही गिर जाती है। आप अपने बच्चे को कह दें बेटा उठो स्कूल जाओ, अम्मी दिल नहीं कर रहा। बेटा उठो नहा लो, दिल नहीं कर रहा। तो फिर क्या होगा, बेटा पढ़ेगा? आप और मैं अगर बचपन से लेकर शुरू जिंदगी के 15-20 साल पढ़ते रहे, 25 साल तक पढ़ते रहे, तो क्या आसानियों से पढ़ गए? कोई दुनिया की कामयाबी सिर्फ आसानियों से मिलती है? तो फिर अल्लाह का दीन जो यौमुद्दीन के दिन हमें खैर दिलवाने वाला है, वो कैसे अपनी मर्जी का होगा? तो दीन आसान कब है? जब अल्लाह को उसका हक दो, बंदों को बंदों का हक दें। इस एंगल से भी देख लें, फिर आगे चलते हैं। आप देखिए कि नॉर्मल जिंदगी क्या होती है कि हम एक रस्मी दीन पे होते हैं। अपने बस लिख लें कि अमूमन सोसाइटी में दो किस्म के दीन के रुख हमें दिखते हैं। एक है रस्मी दीन, जिसको आप कह सकते हैं ट्रेडिशनल रिलीजन, जिसको हम कहते हैं कि पाकिस्तानी कपड़े, पाकिस्तानी खाने हमारी ट्रेडिशन है ना, रिवायती दीन कह लीजिए। बाप दादा से चलते आए, सुनते आए, सुनते आए, सुनते रहे। रमजान आए तो रोजे भी रख ले और दुनिया के भी काम अपने जो है वो अपनी मर्जी से करते रहे। ये वो दीन होता है जो बचपन से वक्त और माहौल के साथ चलता है। लेकिन इसके बाद जब एक दूसरा दीन दिल में आता है, वो कब आता है? शऊर का दीन, जिसको आप कह सकते हैं समझ बूझ के जब बंदा मुसलमान होता है। और ये कब आता है? जब इल्म मिलता है, इकरा बिस्मि रब्बिकल लज़ी पे अमल होता है। फिर जो दीन आता है ना, उसमें पता चलता है अरे ये तो आज तक जो कुछ हम मनाते आ रहे हैं, खाते आ रहे हैं, पीते आ रहे हैं, ये तो हमारे बाप दादा के तरीके थे, इस्लाम में तो नहीं। मैं कोई बहस में नहीं पढ़ूंगी, सिर्फ मिसाल देती हूँ। बारात का तसव्वुर, हमारे यहाँ बारात, दूल्हा सजता है घोड़ा, उस पर गाने, दूल्हा का घोड़ा और उसका सेहरा, कितने आम है ना। और मेरा ख्याल है कि बचपन में हमारा ख्याल था कि इसके बगैर शादी नहीं हो सकती। हमें कोई कहता बचपन में कि बारात लफ्ज़ के बगैर किसी की शादी होगी, तो हम कहेंगे ये तो पता नहीं हलाली नहीं हुई ये औरत उस पर। बड़े हुए जब पढ़ा, देखा सीरत को, पढ़ा अल्लाह के नबी की बेटियों की शादियां, देखी बारात का कोई नाम ही नहीं है हदीस में। बारात तो है ही फारसी का लफ्ज़ है ही नहीं मुसलमानों का लफ्ज़। फिर पता चला अच्छा ये हमारी ट्रेडिशन थी। अब उसकी असल सुनाने लगूं तो आपका जहन उधर ही चल पड़ेगा कि कहाँ से ये शुरू हुआ। पहले लोग दूसरे गांव से लड़कियां लेने जाते थे और लड़कियों के साथ माँ बाप से खूब जेवर भी वसूल करते थे और डंके की चोट पे चीजें भी लाते थे। तो जब वापस आना होता था ना, तो चोरों और डाकुओं का डर होता था, क्योंकि रास्तों में काफलों को लूट लेते थे। तो लड़के वाले फिर जाते हुए अपने सामान की हिफाजत के लिए कुछ जवान टाइप लोग साथ ले जाते थे। ये है बारात का रिचुअल कि वापसी पे हम अकेले आ रहे हैं, साथ जेवर पानी सोना होगा, तो चलो साथ हिफाजती दस्ता ले जाते हैं। अब वो बारात और आज की बारात और गाड़ियों की बारात और बग्गी की बारात और वो कहना चाहिए कि क्या होती लंबी सी गाड़ी, लेमोजिन, लेमोजिन में दुल्हन का जाना। अब आप देखते हैं ना, ये रिवायात होती हैं, समझ आ रही है बात की? अब बात दूर जा रही है ना, लेकिन आप समझिए कि एक रिवायती दीन जो हम सब ने बचपन से देखा था, उसमें तो हमने अपनी मर्जी की बहुत कमियां बेशियां कर ली, लेकिन दूसरी तरफ चले गए तो बात गड़बड़ हुई। तो दीन वो है जो अल्लाह ने दिया, तो आसान दीन है, अल्लाह को उसका हक दे। मसला कहां पड़ता है? हमने अल्लाह के हक भी बंदों को दिए होते हैं, इंसानों को खुश करने के लिए अल्लाह की बातें छोड़ देते हैं। अब जब अल्लाह को नाराज किया, लोगों को खुश किया, तो हमने क्या किया? लोगों को अल्लाह का हक दिया। जब हम कुरान और हदीस पढ़ते हैं, जैसे इस वक्त आप पढ़ रहे हैं, तो उस वक्त बस ये फर्क आते हैं, लगता है अच्छा ये बात मैंने अपनी सहेली की खुशी के लिए की थी, तो अल्लाह तो इससे नाराज हो गया। नहीं, मुझे तो दोस्त के बगैर तो शायद मैं रह लूं, लेकिन अल्लाह के बगैर तो मैं नहीं रह सकती। बस अब वो उसका हक वापस लेंगे। अब क्यों, मेरी दोस्त हो, मेरी फ्रेंड, ठीक है मैं तुम्हारे साथ बहुत अच्छी हूं, लेकिन मैं तुम्हारे कहने पे ये गुनाह में नहीं आ सकती। बस वो गोया कि आपने ये हक लिया, इस पे लोग नाराज होते हैं। तो थोड़ी सी देर की नाराजगी है, आप इंशाल्लाह फील करेंगे कि जब अपने आप पर ये चीजें ले आएंगे तो बहुत होगा। अभी भी इसके इतने डिफरेंट एंगल दिल में आ रहे हैं कि शायद फिर सिर्फ एक ही हदीस पे हम ना रह जाए, क्योंकि दीन युसर है। और खास तौर पर आप देखिए, ये जो कहा है ना कि दीन उस पर गालिब आ जाएगा, मतलब यह कि बाद दफा जज्बातियत में इंसान को ऐसा काम कर लेता है, बाद में कर नहीं पाता। मसलन इसमें एक रिवायत है अमर बिन अलास की, अल्लाह के नबी को कहते हैं कि मैं हर रोज रोजा रख सकता हूं, तो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि हर रोज रोजा नहीं रखो। आपने ऊपर से शुरू किया कि महीने के 3 रोजे रख लो, जैसे आप कह सकते हैं कि अय्याम 20 के रोजे, 13, 14, 15 के। कहा अल्लाह के नबी इससे भी ज्यादा की इस्तेआत है। कहा अच्छा फिर हर हफ्ते में 2 रोजे रख लो, पीर और जुमेरात का रख लो। कहा अल्लाह के नबी इससे भी ज्यादा ताकत है। कहा अच्छा फिर एक दिन रखो तो एक दिन छोड़ो, अल्लाह को हजरत दाऊद का रोजा पसंद है। कहा ठीक है। आखिरी उम्र में जब बूढ़े हो गए, नकाहत हो गई, बीमारियां लग गई, तो उस वक्त कहा करते थे काश मैंने अल्लाह के नबी की उस ऑफर को कबूल किया होता, क्योंकि अब सारी जिंदगी जो रोज एक छोड़ के रखा तो फिर छोड़ना मुश्किल था ना। तो फिर बंदे को ये गिल्ट बहुत होता है कि सारी उम्र किया अब नहीं कर रहा। तो हमेशा याद रखिए कि दीन के मामले में इस तरह से उसको अपने ऊपर लेके आइए कि थोड़े से ज्यादा करें, ना कि ज्यादा से थोड़ा हो। अब इसका ये नहीं मतलब कि 5 की जगह 4 तो मजे कर दें, 3 कर दें, ये मतलब नहीं है। दीन की असल नहीं छेड़नी, ठीक है। फिर उसके बाद आप ये देखिए, वह करीबू, करीब रहा करो। किसके करीब रहो? लोगों के करीब रहो, लोगों से मिलो जुलो, इस्लाम के करीब रहो, कुरान और सुन्नत के करीब रहो। ये ना सोचो कि कोई बात है अपनी मर्जी से कर दी। और आप फील करेंगे जो काम आप अनयूजल करेंगे ना, वो ज्यादा दिन नहीं करेंगे। मसलन अगर आप कहते हैं कि कोई शख्स K2 पहाड़ पे चढ़ गया, तो वो रोज तो नहीं चढ़ता, वो एक दफा चढ़ गया, बस उसने एक रिकॉर्ड बना लिया। अब उसको कोई कहे कि तुम अपना घर K2 पहाड़ पे बना लो, तो वो नहीं बनेगा ना। तो बहरहाल मेरे और आपके लिए इसमें से अमल की बात क्या निकली कि मुसलमान दुनिया में भी खुश रहे, मुस्कुराएं। दीनदार होने का मतलब ये नहीं कि स्माइल ही खत्म हो जाए, ये भी एक मिसकंसेप्शन है। दीन वाला हंस नहीं सकता, खा नहीं सकता, बोल नहीं सकता। उसको किसी से हंसता देखे कहते खुद देखो वो हंस रहे थे, वो भी होटल में जाके खाना खा रहे थे, वो भी ग्रोसरी ले रहे थे, तो क्या हुआ? और कोई बड़ा रोता, दुखी, पुराने कपड़ों में मल जावा, कहते ये बड़े नेक हैं, इनको तो होश ही नहीं बेचारों को, ये तो कंगी नहीं करते एक एक हफ्ता। तो ये मुराद नहीं है। दीन के अंदर रहिए अच्छे तरीके से, और थोड़ा काम रोज करते रहें। आगे आएगी हदीस इंशाल्लाह। अल्लाह को वो काम पसंद है जो थोड़ा हो लेकिन मुसलसल हो, वो थोड़ा फिर ज्यादा होता जाएगा वक्त के साथ। अल्लाह ताला से दुआ है कि वो हमें अमल की तौफीक अता फरमाए।